यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। भ्रष्टाचार मुद्दामा उजुरीको हदम्याद नरहने गरी भ्रष्टाचार निवारण ऐन 2059 संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था समितिबाट सर्वसम्मतिले पारित। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सचिवालय बैठकबाट अनुमोदन। प्रतिवेदनमा कंग्रेससँग सहकार्यको औचित्य र त्यसले सृजना गरेका अवसरहरूको विश्लेषण। दैलेखमा भइरहेको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषण अन्तिम चरणमा र ट्युनिसियामा 2 डुंगा पल्टिँदा 27 जना आप्रवासीको मृत्यु।
प्रिपेड होस् या पोस्टपेड सबैको लागि छ यो प्याक। हरेक पल उपयोगी, हरेक पल खास,
सजिलो अनलिमिटेड। रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले भ्रष्टाचार निवारण ऐन 2059 संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिबाट पारित गरेको छ। समितिको आज बसेको बैठकमा सभापति रामहरि खतिवड़ाले राष्ट्रिय सभामा उत्पत्ति भई विधायन व्यवस्थापन समितिबाट प्राप्त प्रतिवेदन र विधेयकको संशोधन प्रतिवेदन सहित प्रस्तुत गर्नुभएको संशोधन प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको हो। भ्रष्टाचार मुद्दामा उजुरीको हदम्याद नरहने गरी विधेयक पारित भएको सभापति खतिवड़ाले जानकारी दिनुभयो।
भ्रष्टाचारका कुनै पनि प्रकृतिका मुद्दामा उजुरी गर्न यसको हदम्याद कहिल्यै पनि रहने छैन। जसले जुन दिन थापा त्यो दिन थापाका मितिदेखि यसको बारेमा उजुरी गर्न पाउने अधिकार स्थापित गरेर हामीले यसलाई आज पारित गरेका छौँ। यसमा अहिले हामीले कतिपय कुराहरू प्रमाणका लागि हामीले अदालतको अनुमति लिएर मात्र अहिलेका जुन संचारका उपकरणहरू छन् त्यसलाई अदालतको अनुमति लिएर रेकर्ड गरेर प्रमाणको रूपमा लान सक्ने उल्लेख गरेर विधेयकमा पारित गरेका छौँ। र अहिले जुन स्वदेशमा बाहिर भ्रष्टाचार गरेर लेनदेन हुने कुरा छ त्यसलाई स्वदेशमै ल्याउने र मुद्दा चलाउने प्रविधिको विकास गर्न आवश्यक पर्ने कुराहरू पनि उल्लेख गरेर हामीले पठाएका छौँ।
त्यसअघि विधेयकमाथि छलफल र सहमति गरी प्रतिवेदन तयार पार्न समितिका सदस्य हृदयराम थानी संयोजकत्वको उपसमितिले समितिमा बुझाएको प्रतिवेदनमाथि छलफल भएको थियो। छलफलमा उठेका विषयको जवाब दिनुहुँदै गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार नियन्त्रण र सुशासनको सुनिश्चितता नै सरकारको पहिलो प्राथमिकता रहेको र त्यसका लागि सरकारले काम गरिरहेको बताउनुभयो। गृहमन्त्री लेखकले भ्रष्टाचार नियन्त्रणका लागि सरकारलाई सहयोग गर्न आग्रह समेत गर्नुभयो। नेकपा एमालेको आज बसेको केन्द्रीय सचिवालय बैठकले यही पुस 21 गतेदेखि बस्ने पार्टीको केन्द्रीय कमिटी बैठकमा पेश हुने राजनीतिक प्रतिवेदन पारित गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट केन्द्रीय कमिटिमा पेश हुने राजनीतिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको नेकपा एमालेका उपमहासचिव प्रदीप गेवालीले जानकारी दिनुभयो। प्रतिवेदनमा सरकार गठन भएपछिको 6 महिनामा सरकारले हासिल गरेका उपलब्धिहरूको समीक्षा गर्दै अर्थतन्त्रलाई लयमा ल्याउन र विकास निर्माणका कामलाई गति दिन सरकारको ध्यानाकर्षण गराइएको उपमहासचिव प्रदीप गेवालीले बताउनुभयो।
खास गरेर नेकपा एमाले र नेपाली कांग्रेसको बीचमा राजनीतिक संयन्त्र, त्यसको मात्र कार्यदल अनि अहिले पहिचान भएका 9 वटा कामका क्षेत्रहरू, संविधान संशोधन, संहिताको कार्यान्वयन, संसदमा विचाराधीन विधेयकहरूलाई छिटो टुङ्ग्याउने विषय, यी लगायत विषयमा 9 वटा सेक्टरमा पनि अलग अलग संरचनाहरू बनाएर काम गर्ने, यी यावत विषयहरूमा दुई राजनीतिक दलको बीचमा विश्वासको वातावरण बनाउँदै राजनीतिक स्थिरताको सन्देश दिन सकेको छ। सबैभन्दा महत्वपूर्ण कुरा यो हो। दोस्रो, अर्थतन्त्रमा अपेक्षित प्रगति त भएको छैन, तर गएको चौमासिक अघिल्लो वर्षको चौमासिकको तुलनामा चाहिँ 17% राजस्व वृद्धि भएको छ, लगानीहरू बढ़ेको छ, तर यति नै पर्याप्त छैनन्। नेकपा एमालेको निष्कर्ष के हो भने सरकारले अझ बढ़ी पुस गरोस्, अझ बढ़ी कामलाई तीव्रता दियोस्।
एमालेको केन्द्रीय कमिटी बैठकमा पेश हुने राजनीतिक प्रतिवेदनमा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले गरिरहेको कामको समीक्षा गर्दै हालसम्म 6,000 जना भन्दा बढ़ी बचतकर्ताको सम्पूर्ण बचत रकम फिर्ता भएको, करिब 8,000 बचतकर्ताको रकम आंशिक रूपमा फिर्ता गरेको, त्यस्तै सरकारको कामको समर्थन गर्दै यसलाई थप गति दिन सुझाव दिएको एमाले उपमहासचिव गेमालीले बताउनुभयो। यस्तै प्रतिवेदनमा राष्ट्रिय राजनीतिमा देखिएको अराजकता र मुलुकलाई अस्थिरतातर्फ लैजान भइरहेका प्रयासबारे समेत समीक्षा गरी आवश्यक सजगता अपनाउन सरकारको ध्यान आकर्षण गराइएको गेमालीले बताउनुभयो। नेकपा एमालेको केन्द्रीय कमिटिको बैठक पुष 21 र 22 गते पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ। विद्यालयमा स्वास्थ्य सचेतना फैलाउनका लागि विद्यालय स्वास्थ्य दूत नियुक्त गरिने भएको छ। विद्यालय नर्सिङ कार्यक्रम लागू भएका विद्यालयमा कक्षा 7 र 8 अध्ययनरत विद्यार्थीले स्वास्थ्य दूतका रूपमा स्वास्थ्य सजगता सम्बन्धी जानकारी फैलाउन विद्यालय नर्सलाई सघाउनेछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विद्यालय स्वास्थ्य सेवा तथा नर्सिङ कार्यक्रम सञ्चालन निर्देशिकालाई परिमार्जन गरी नयाँ निर्देशिका स्वीकृत गर्नुभएको हो। यसै गरी नियमित खोप कार्यक्रम तथा अन्य सचेतनामूलक कार्यक्रममा समेत विद्यालय स्वास्थ्य दूतलाई उपयोग गर्ने गरी मन्त्रालयले निर्देशिका परिमार्जन गरेको हो। विद्यालय स्वास्थ्य दूतलाई मन्त्रालयले दूतको परिचय र ब्याजका अलावा आवश्यक स्वास्थ्य जानकारीमूलक सामग्री पठाउनेछ। हाल सातै प्रदेशका 1386 विद्यालयमा कार्यक्रम लागू भइरहेको छ। 500 विद्यार्थी भएका विद्यालयमा एक छात्र र एक छात्रा स्वास्थ्य दूत बन्नेछन्। मन्त्रालयले यस वर्ष प्रयोगका रूपमा लागू गर्ने र आगामी वर्ष बजेटमा व्यवस्था गरेर कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिनुभयो। मध्य प्रदेश सरकारले उच्च शिक्षामा महिलाको पहुँच बढ़ाउन छात्रवृत्तिको व्यवस्था गरेको छ। प्रदेशका अति विपन्न तथा सीमान्तकृत समुदायका छोरीलाई उच्च शिक्षा हासिल गर्न छात्रवृत्तिको व्यवस्था गरेको हो। प्रदेशका दलित मुस्लिम विपन्न र जेहेन्दार छात्रलाई छात्रवृत्ति प्रदान गरिने मध्य प्रदेश शिक्षा निर्देशनालयले जनाएको छ। मुख्यमन्त्री सतीश कुमार सिंहले सीमान्तकृत तथा विपन्न परिवारका जेहेन्दार छात्रलाई उच्च शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले छात्रवृत्तिको व्यवस्था गरिएको बताउनुभयो। प्रक्रियागत काम निर्देशनालयले पूरा गर्ने र छात्रलाई छात्रवृत्ति दिइने उहाँले बताउनुभयो। 111 मेगावाट क्षमताको रसुवागढ़ी जलविद्युत आयोजनाले व्यावसायिक उत्पादन शुरू गरेको छ। चिलिमेको सहायक कम्पनी रसुवागढ़ी जलविद्युत कम्पनी लिमिटेडले सम्पूर्ण प्राविधिक परीक्षण लगायतका काम सम्पन्न गरी व्यावसायिक उत्पादन शुरू गरी राष्ट्रिय प्रणालीमा जोड़िएको हो। दैलेखमा भइरहेको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ। पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि करिब 4000 मिटर ड्रिलिङ गर्नुपर्नेमा अब 49 मिटर मात्रै ड्रिलिङको काम बाँकी रहेको खानी तथा भूगर्भ विभागले जनाएको छ। दैलेखबाट संवाददाता भीम सिजापतिको रिपोर्ट।
दैलेखको भैरवी गाउँपालिका एक जलजले क्षेत्रमा गएको वैशाख 28 गतेदेखि पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि ड्रिलिङको काम शुरू भएको थियो। चीन सरकारको 2.50 अर्ब रूपियाँ अनुदानमा यो परियोजना सञ्चालन भइरहेको छ। खानी तथा भूगर्भ विभागका अनुसार 3951 मिटर ड्रिलिङ गरिसकिएको छ। अब 49 मिटर हाराहारीमा मात्र ड्रिलिङ गर्न बाँकी रहेको छ। आउँदो हप्ताभित्रै ड्रिलिङको काम सक्ने विभागले जनाएको छ। अन्वेषणका क्रममा केही आशाका संकेतहरू देखा परेको र प्राकृतिक ग्यास हुन सक्ने खानी तथा भूगर्भ विभागको पेट्रोलियम अन्वेषण परियोजनाका वरिष्ठ भूगर्भविद डाक्टर गणेशनाथ त्रिपाठीले बताउनुभयो।
विभिन्न तहहरूमा चाहिँ प्राकृतिक ग्यास रहेको भन्ने विभिन्न इक्विपमेन्टहरूमा डिटेक्ट भएको हुनाले प्राकृतिक ग्यासको भण्डार हुन सक्छ भन्ने यसले संकेत गरेको छ। अहिलेसम्मको यो ड्रिलिङको अध्ययनले चाहिँ
ड्रिलिङको काम सम्पन्न भएपछि व्यावसायिक रूपमा सम्भावना छ कि छैन भनेर पत्ता लगाउने र अर्को चरणमा कति मात्रामा भण्डारण छ त्यो भण्डारण व्यापारिक रूपमा उत्खनन गर्ने नगर्ने भनेर अध्ययन गरिने डाक्टर त्रिपाठीले बताउनुभयो।
यसले त आधार तयार पारिसकेका छन्। धेरै टेस्टहरू यही अहिले खनिएकै कुवामा हुन्छन्। आगामी गरिने कार्यहरूको लागि चाहिँ अहिलेसम्मको अनुभवले पनि निकै सहज नै हुन्छ। यो अन्तर्राष्ट्रिय चलन चल्ती अनुसारै पनि यसको उत्पादन गर्ने कामहरूको लागि पेट्रोलियम ऐन नियावली लागू छ। त्यसमा बोलपत्रको आह्वानबाट अन्तर्राष्ट्रिय तेल अथवा ग्यास कम्पनीहरूलाई आह्वान एउटा पेट्रोलियम सम्झौता मार्फत यी उत्पादन वितरणका कामहरू गर्न सकिन्छ।
दैलेखमा रहेको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास उत्खनन कार्य सकारात्मक दिशातर्फ अघि बढेसँगै आम दैलेखवासी खुसी भएका छन्। भीम सिजापति, रेडियो नेपाल, दैलेख।
सरकारले 12 निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालो सूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सूचना निकालेर सार्वजनिक निकायबाट लेखी आए बमोजिम कार्यालयको निर्णय अनुसार कम्पनी र आपूर्तिकर्तालाई कालो सूचीमा राखिएको जनाएको छ। सूचनामा सार्वजनिक खरिद ऐन अनुसार 12 कम्पनीहरूलाई कालो सूचीमा राखिएको उल्लेख छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा परेका निर्माण व्यवसायी र आपूर्तिकर्ताले एकदेखि तीन वर्षसम्म कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन नपाउने सूचनामा उल्लेख छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको उन्नयनले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ। प्रधानमन्त्री निवास बालवाटारमा आज भएको नेपाल संस्कृत विश्वविद्यालयको 77 सभा बैठकलाई सम्बोधन गर्नुहुँदै कुलपति ओलीले संस्कृतले समाजको विकासमा सन्दर्भमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले विज्ञानसँग जोड्दै यसको संरक्षण खोज र अनुसन्धानमा सरकारले ध्यान दिने बताउनुभयो। प्रधानमन्त्री ओलीले अहिलेको सरकारले विश्वविद्यालयका भौतिक सम्पत्तिको रक्षा र स्वर्गद्वारी गुठी लगायत छरपष्ट रहेका जग्गाहरूको उचित जगेर्ना गर्ने पनि स्पष्ट गर्नुभयो। बैठकमा सहकुलपति एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय शिक्षा नीति 2076 बमोजिम उच्च शिक्षालाई प्रतिस्पर्धी उत्पादनमुखी र अनुसन्धानमुखी बनाउनु पर्नेमा जोड़ दिनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले पोखरा र भैरहवा विमानस्थल नियमित सञ्चालनका लागि पहल भइरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज बसेको बैठकमा मन्त्री पाण्डेले पर्यटन संस्कृति नीति अन्तिम चरणमा रहेको र नागरिक उड्डयन सम्बन्धी विधेयक मन्त्री परिषदले पास गरिसकेको जानकारी गराउनुभयो। बैठकमा पूर्व प्रधानमन्त्री एवं समिति सदस्य माधव कुमार नेपालले कुनै पनि परियोजना बनाउने कुरामा हचुवाको भरमा नभई कहाँ आवश्यक छ कहाँ छैन हिसाब किताब गरेर मात्र गर्नुपर्ने बताउनुभयो। यस्तै बैठकमा सांसदहरूले पुरातात्विक क्षेत्रमा उत्खननका नाममा दुरूपयोग भइरहेको, पर्यटन क्षेत्रमा स्थानीय तहलाई जिम्मेवार बनाउने कार्य राम्रो भएको, नेपालमा पर्यटन क्षेत्रमा रहेका झन्झटिला प्रक्रियालाई सरल बनाउनु पर्नेमा जोड़ दिनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नुवाकोट स्थित सेरा दरबारको जग्गाका सम्बन्धमा कानून विपरीत भए फिर्ता ल्याउन सरकारलाई आग्रह गर्नुभएको छ। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा एमाले सांसद वासुदेव घिमिरेले सेरा दरबारको जग्गाबारे गृहमन्त्री रमेश लेखकसँग जवाब माग गर्नुभएको थियो। बैठकमा उठेका विषयमा जवाब दिँदै गृहमन्त्री रमेश लेखकले नुवाकोटको सेरा दरबारको जग्गा र त्यसले चर्चेको जग्गा कानून विपरीत कुनै पनि व्यक्ति वा कम्पनीका नाममा गएको भए सरकारले फिर्ता ल्याउने जानकारी दिनुभयो। बैठकमा नेपाली कंग्रेसका महामन्त्री एवं समिति सदस्य गगन थापाले भ्रष्टाचारका ठूला ठूला काण्ड टुंगोमा पुर्याउन शक्तिशाली आयोग नै बनाउनु पर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले घरेलू तथा साना उद्योगको अवस्था, उपभोक्ता हित संरक्षणको अवस्था, मूल्य वृद्धि नियन्त्रणका लागि अनुगमनको अवस्था तथा मन्त्रालयले गरेका काम कार्यवाही लगायतका विषयमा आज छलफल गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समितिले गरेको छलफलमा उठेका प्रश्नको जवाब दिँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कृषिमा आधारित उद्योगहरूको व्यवस्थापनका लागि आवश्यक ऐन संशोधन लगायतका काम अगाडि बढ़ाइएको जानकारी गराउनुभयो। नेपालको प्रथम महिला राजदूत बिन्देश्वरी शाहको 92 वर्षको उमेरमा आज बिहान निधन भएको छ। पूर्व राजदूत स्वर्गीय शाहको निधनप्रति परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले काठमाडौँको कालीमाटी स्थित निवासमा पुगेर श्रद्धांजली अर्पण गर्नुभयो। परराष्ट्र सेवामा रहनुभएकी शाह विक्रमसम्म 2044 भारतका लागि नेपाली राजदूत नियुक्त हुनुभएको थियो। बाल गायक सचिन परियारको 13 वर्षको उमेरमा उपचारको क्रममा आज निधन भएको छ। अघिल्लो वर्षदेखि नै कम्मरभन्दा मुनिको भाग राम्रोसँग नचल्ने समस्या रहेका उनको अवस्था गम्भीर भएपछि त्रिवी शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको अस्पतालले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल मार्फत गायक सचिनको निधनप्रति दुःख व्यक्त गर्नुहुँदै पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले बाल गायक सचिनलाई असर पुर्याएको बताउनु भएको छ। प्रधानमन्त्री ओलीले सचिनको निधनले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनुपर्छ भन्ने सबैलाई पाठ सिकाएको उल्लेख गर्नुभएको छ। कोशी प्रदेश पर्यटन वर्ष 2082 घोषणा भएसँगै त्यसको तयारी पूरा गरिएको छ। भ्रमण वर्षको घोषणाबाट निजी क्षेत्र उत्साहित देखिन्छ। विराटनगरबाट संवाददाता कुमत अधिकारीको रिपोर्ट।
कोशी प्रदेश भ्रमण वर्ष 2082 लागि कोशी प्रदेश सरकारले सचिवालय स्थापना गरेसँगै तयारी शुरू भएको हो। भारतको सिक्किम, बिहार र उत्तर प्रदेशबाट तथा तेस्रो मुलुकबाट विदेशी पर्यटकलाई भित्र्याउन सड़क पूर्वाधार निर्माण तथा पर्यटकीय गन्तव्यलाई व्यवस्थित गर्ने कामलाई प्रदेश सरकारले तीव्रता दिएको छ। भ्रमण वर्षमा बढ़ीभन्दा बढ़ी पर्यटकलाई भित्र्याउन प्रदेशका पर्यटकीय गन्तव्यहरूको थप पहिचान गर्ने र त्यसलाई व्यवस्थित गर्ने काम भइरहेको पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका सचिव विशाल घिमिरेको भनाइ छ।
अहिले हामी पर्यटन प्रवर्धन गर्न, प्रचार प्रसार गर्न र भएका हाम्रा पर्यटकका उत्पादनहरू, टुरिज्म प्रोडक्टहरूलाई, सर्भिसेसहरूलाई विस्तार गर्नका लागि पनि यो कार्यक्रमले सहयोग गर्छ। यो अवधिभरमा पर्यटन विस्तारका लागि, पर्यटन विकासका लागि थप पर्यटकीय गन्तव्यहरू पहिचान गर्ने काम र पहिचान भएका पर्यटकीय गन्तव्यहरूलाई त्यसलाई अझै थप सुसज्जित पारेर पर्यटकहरूका लागि आउँ पार्नका लागि पस्कने काम गर्न चाहिँ मन्त्रालयले अघि बढेको छ।
कोशी प्रदेश सरकारले आर्थिक वर्ष 2081-82 10 करोड़ बजेट विनियोजन गर्दै भ्रमण वर्षको कार्यक्रमलाई अगाडि बढ़ाएको छ। कोशी प्रदेश भ्रमण वर्ष घोषणा गरेपछि आफूहरू उत्साहित भएको र बढ़ी भन्दा बढ़ी पर्यटकलाई भित्राउन उनीहरूको आगमन सहज बनाउनु पर्ने होटल एसोसिएशन कोशी प्रदेशका अध्यक्ष राजन श्रेष्ठको भनाइ छ।
यो त एकदमै उत्साहित हुने कुरा छ। कोशी प्रदेशमा हामीसँग प्रशस्त पर्यटन प्रोडक्टहरू छ, तर हाम्रो पूर्वाधारको कमी, कनेक्टिभिटीको कमी, प्रचार प्रसार कमीले हामी पछाडि बढाएको छौँ। यो 82 चाहिँ एउटा हामीले मुभमेन्टको तरिकाले लिएको।
पर्यटन वर्ष 2082 सह संयोजक एवं पर्यटन व्यवसायी भवेश श्रेष्ठले निजी क्षेत्रको सहकार्यमा आयोजना हुन लागेको पर्यटन वर्षले आर्थिक क्षेत्रलाई चलायमान बनाउने बताउनुभयो।
परदेशलाई देशलाई नै चलायमान बनाउन परदेशमा या विदेशमा प्रचार प्रसारको रूपमा, मार्केटिङको रूपमा, ब्रान्डिङको रूपमा विभिन्न कामहरू गर्छ। यो निजी क्षेत्रलाई सरकारसँग र अन्यसँग एउटा जोड्ने काम पनि गर्छ यसले।
2082 साल वैशाख 1 गते तेह्रथुम जिल्लाको लालीगुराँसको राजधानी तिनजुरे मिल्केबाट कोशी प्रदेश भ्रमण वर्षको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
मुस्ताङमा सन् 2024 विदेशी पर्यटक आगमन 50% वृद्धि भएको छ। सन् 2023 तुलनामा सन् 2024 मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या 50.20% अथवा 45,363 बढ़ी भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको इकाईका संरक्षण कार्यालय जोमसोमले जनाएको छ। मुस्ताङ घुम्ने पर्यटकको संख्या सन् 2024 135,719 पुगेको एक्याप जोमसोमका प्रमुख प्रमोद राज रेग्मीले जानकारी दिनुभयो। सड़क यातायातको सुविधा, अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका उत्कृष्ट 10 गन्तव्यमा समेटिनु, नयाँ गन्तव्यको पहिचान, प्रचार प्रसार, डिजिटल मार्केटिङ, सुविधायुक्त होटेल खुलेका र अनलाइन मार्फत रूट परमिट लिने प्रणाली शुरू भएका कारण मुस्ताङ आगमन बढ़ेको उहाँले बताउनुभयो। काठमाडौँमा आज दिउँसो 1:02 भूकम्पको धक्का महसुस भएको छ। सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु भएर 4.8 म्याग्निच्युडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान विज्ञ सहितको आयोग बनाएर संविधान संशोधन गर्नुपर्ने बताउनु भएको छ। अवधि पत्रकार संघ नेपालद्वारा आज बाँकेको नेपालगंजमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले सबैले अपनत्व लिने गरी संघीयता, गणतन्त्र र समावेशितालाई बलियो बनाउने किसिमले सबैको सहमति र समन्वयबाट मात्र संशोधन गर्नुपर्ने बताउनुभयो। ट्युनिसियामा दुई डुंगा पल्टिँदा 27 आप्रवासीको मृत्यु भएको छ। युरोप जान समुद्री बाटो रोजेका आप्रवासीहरूमा महिला तथा बालबालिका समेत रहेका थिए। घटनामा परि अन्य धेरै यात्रुहरू हराइरहेका र 83 जनाको भने सकुशल उद्धार गरिएको ट्युनिसियाली नेशनल गार्डले जनाएको छ। युरोप छिर्ने एक प्रमुख प्रस्थान बिन्दुका रूपमा रहेको ट्युनिसियाबाट इटालीको लाम्पेडुसा टापु 150 किलोमिटर टाढा रहेको छ। इजरायलले गाजा क्षेत्रमा जारी राखेको हवाई आक्रमणमा परि गाजाका प्रहरी प्रमुख सहित 52 जनाको मृत्यु भएको छ। खान युनिस शहरको युद्ध निषेधित क्षेत्रमा समेत आक्रमण हुँदा धेरै बालबालिकाको ज्यान गएको मानव अधिकारवादी संस्थाले जनाएको छ। 30 वर्षदेखि प्रहरी सेवामा कार्यरत प्रहरी प्रमुख महमूद सलाह र उनका सहायक हुसम सहवानको निधनप्रति निन्दा गर्दै गाजाका आन्तरिक मामिला मन्त्रालयले सेवामा खटिएका राष्ट्र सेवकको हत्या गरेर इजरायलले आतंक मच्चाइरहेको बताएको छ। सन् 2023 अक्टूबर 7 इजरायलले शुरू गरेको आक्रमणमा परि हालसम्म 45,580 भन्दा बढ़ी सर्वसाधारणले ज्यान गुमाइसकेका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
इलामको सन्दुकपुर गाउँपालिका दुईका पूर्व वडाध्यक्ष समेत रहनुभएका किसान गिरिराज खनाल यसै वर्ष 34 लाख रूपियाँ बराबरको अलैची उत्पादन गर्न सफल हुनुभएको छ। सन्दुकपुर दुई माई मजुवाका किसान खनालले यस वर्ष 30 मन अलैची उत्पादन गरेको र हाल प्रतिमन 1,15,000 रूपियाँका दरले बिक्री वितरण भइरहेको बताउनुभयो। नेपालमा भएन र राज्यले केही गरेन भनिरहनुको साटो गाउँठाउँमा मिहिनेत गर्न उहाँको सुझाव छ। अलैची जड़ीबुटीका रूपमा विभिन्न औषधिहरूमा प्रयोग हुने भएकाले यसको उत्पादन र निर्यात प्रवर्धनमा तीनै तहका सरकारले थप जोड़ दिन जरूरी रहेको त्यस भेगका किसानहरूले बताएका छन्। यस्तै दाङको घोराही उपमहानगरपालिका छा बचाहाका बालकृष्ण खनालले पनि व्यावसायिक बाख्रा पालनबाट वार्षिक 5 लाख रूपियाँ भन्दा बढ़ी आमदनी गरिरहनु भएको छ। उता नवलपरासीको बर्दघाटमा आयोजित एक कार्यक्रममा त्यस क्षेत्रका किसानहरूले भने कृषक र कृषि पेशाको सम्मान हुन नसकेको गुनासो गरेका छन्। किसानहरूले कृषि पेशाका समस्याहरूको समाधानका लागि स्थानीय प्रदेश र संघ सरकारले विशेष ध्यान दिन माग समेत गरेका छन्। कार्यक्रममा बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्याय र विभिन्न वडाका वडाध्यक्षहरूले स्थानीय सरकारले कृषि क्षेत्रका समस्या समाधानका लागि प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो। शेयर बजार मापक नेप्से प्रसूचक बिहीबार 4.63 झिनो अंकले बढ़ेर 2586 बिन्दुमा पुगेको छ। बिहीबार शेयर बजार केही बढ़े पनि यस साताको पहिलो कारोबार दिन 2630 बिन्दुमा रहेको शेयर बजार साताभरिमा 44 अंकले घटेर 2586 बिन्दुमा पुगेको हो। सिमेन्ट डण्डी लगायत निर्माण सामग्रीमा भएको चर्को मूल्य वृद्धि लगायतका कारण निर्माण क्षेत्र धाराशायी भएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले यसको विरोध गर्ने तयारी गरेको छ। महासंघका महासचिव रोशन तहालले निर्माणको कामले तीव्रता लिइरहेका बेला निर्माण सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढ़िरहेको र सरकारबाट समेत निर्माण व्यवसायीले ठूलो रकम भुक्तानी नपाएकाले आफूहरू विरोधमा उत्रनुपर्ने बाध्यता आएको बताउनुभयो।
वहाँ हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठी। अब खेल समाचार।
त्रिभुवन आर्मी क्लबले बुटोलमा जारी मदन भण्डारी इन्डो नेपाल रनिङ सिल्ड पुरूष भलिबल च्याम्पियनशीपको पहिलो खेलमा जित हात पारेको छ। प्रतियोगिताको दोस्रो दिन बिहिबार भएको खेलमा आर्मीले गुजरात प्रदेश भलिबल एसोसिएसनलाई 3-1 सेटमा पराजित गरेको हो। पुष 24 गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका 8 टीमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले 7,50,000, उपविजेताले 3,50,000, तेस्रो हुने टोलीले 1,75,000 र सान्त्वना हुने टोलीले 1,00,000 रुपियाँ पाउनेछन्। नेपाली कांग्रेस अन्तर्गतको नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा सभापति कप फुटबल प्रतियोगिता माघ 10 गतेदेखि शुरू हुने भएको छ। प्रतियोगितामा ए डिभिजन क्लबका 8 र आमन्त्रित 2 विदेशी टोली सहित 10 पुरूष टीमको सहभागिता रहने आयोजक समितिका संयोजक मोहन बहादुर बस्नेतले बिहिबार सानेपा स्थित केन्द्रीय पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो। अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको विजेताले 26 लाख र उपविजेताले 13 लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। माघ 17 गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरी दशरथ रंगशालामा खेलाइनेछ। सोही अवसरमा समितिकै आयोजनामा दुर्गा दत्त जोशी स्मृति राष्ट्रिय तिक्यान्दो प्रतियोगिता माघ 18 गतेदेखि कैलालीको धनगढ़ीमा आयोजना हुने जानकारी दियो। 3 दिने प्रतियोगिताको सिनियर र जुनियर तर्फ क्योरागीमा 20 र पुम्सेमा 6 गरी 26 प्रतिस्पर्धा खेल हुनेछन्। शीर्ष 3 स्थान हात पार्ने टीमले क्रमशः 1,00,000, दोस्रोले 50,000 र तेस्रोले 25,000 नगद पुरस्कार पाउने समितिका सचिव पूर्णसिंह बोहराले जानकारी दिनुभयो। संयोजक बस्नेतले नेपालमा प्रजातन्त्र स्थापना गर्न योगदान दिएका विभिन्न स्वर्गीय व्यक्तिहरूको सम्मानमा विभिन्न खेलका प्रतियोगिता पनि आयोजना गर्ने बताउनुभयो। प्रतियोगिताहरू भने नेपाल लोकतान्त्रिक खेलकुद संघले आयोजना गर्नेछ।
वहाँ हुनुहुन्थ्यो अजय बम। अब मौसम आगामी 24 घण्टामा कर्णाली प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली हुनुका साथै बाँकी भूभागको मौसम मुख्यतया सफा रहने अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 23.3, न्यूनतम 7.5 डिग्री सेल्सियस, काठमाण्डुको अधिकतम 18.6, न्यूनतम 5.4 डिग्री सेल्सियस, पोखराको अधिकतम 21.9, न्यूनतम 6.9 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 21.9, न्यूनतम 4.4 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 23.2, न्यूनतम 6.9 डिग्री सेल्सियस। अन्त्यमा प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भ्रष्टाचार मुद्दामा उजुरीको हदम्याद नरहने गरी भ्रष्टाचार निवारण ऐन 2059 संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था समितिबाट सर्वसम्मतिले पारित। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सचिवालय बैठकबाट अनुमोदन। प्रतिवेदनमा कंग्रेससँग सहकार्यको औचित्य र त्यसले सृजना गरेका अवसरहरूको विश्लेषण। दैलेखमा भइरहेको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषण अन्तिम चरणमा र ट्युनिसियामा दुई डुंगा पल्टिँदा 27 जना आप्रवासीको मृत्यु। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।